युहन्ना अध्याय चार।
यहुन्नाले भन्दा, येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्छ र बप्तिस्मा पनि दिँदै हुनुहुन्छ भन्ने फरिसीहरूले सुने। वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे। जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहुदिया छोडेर फेरि गालिलमा फर्कनुभयो। उहाँलाई सामरिया भएर जानु पर्थ्यो र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकुबको इनार थियो। येशू यात्राले थाक्नुभएका हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह्न भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो,
मलाई पानी पिउन देऊ।
उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी,
तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?
यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले त्यसलाई भन्नुभयो,
तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो।
त्यस स्त्रीले उहाँलाई भनी,
हजुर, तपाईँसित उगाउने भाँडो छैन र इनार पनि गहिरो छ, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पुर्खा याकुब भन्दा ठुला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले, उनका सन्तान र उनका गाई बस्तुले यही इनारको पानी पिए।
येशूले त्यसलाई भन्नुभयो,
यो पानी पिउने प्रत्येक फेरि तिर्खाउने छ, तर जस जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ।
त्यस स्त्रीले उहाँलाई भनी,
हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्दैन।
येशूले त्यसलाई भन्नुभयो,
जाऊ, तिम्रा लोग्नेलाई बोलाएर ल्याऊ।
त्यस स्त्रीले भनी,
मेरो लोग्ने छैन।
येशूले त्यसलाई भन्नुभयो,
तिम्रो लोग्ने छैन भने तिमीले ठिकै भन्यौ, किनभने तिम्रा पाँचजना लोग्ने भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो लोग्ने होइन। तिमीले यो साँचो भनेकी हौ।
त्यस स्त्रीले उहाँलाई भनी,
हजुर, तपाईँ अगमवक्ता हुनुहुन्छ भने म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे अनि तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरूशलेम हो।
येशूले त्यसलाई भन्नुभयो,
हे नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरूशलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ, हामी जे आराधना गर्दछौ सो जान्दछौ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। तर बेला आइरहेछ र त्यो बेला अहिले हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।
त्यस स्त्रीले उहाँलाई भनी,
म जान्दछु कि मसीह आउनुहुन्छ,
जसलाई ख्रीष्ट भनिन्छ,
र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनु हुनेछ।
येशूले त्यसलाई भन्नुभयो,
तिमीसँग बोल्ने म उही हुँ।
त्यति नै बेला उहाँका चेलाहरू आए र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनु भएको देखेर छक्क परे। तर
तपाईँ के चाहनुहुन्छ
अथवा
तपाईँ त्यस स्त्रीसँग किन बातचित गर्दै हुनुहुन्छ
भनेर कसैले सोधेनन्। तब त्यो स्त्री आफ्नो गाग्रो छोडेर नगरतिर गई र मानिसहरूलाई भनी,
आओ, एकजना मानिसलाई हेर जसले मैले गरेका सबै काम मलाई बताइदिनु भयो, कतै उहाँ नै ख्रीष्ट हुनुहुन्न?
तब तिनीहरू नगरबाट निस्केर उहाँ कहाँ गए। यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर विन्ती गरे,
रब्बी, भोजन गर्नुहोस्।
तर उहाँले तिनीहरूलाई भन्नुभयो,
मसित खानालाई भोजन छ जो तिमीहरूलाई थाहा छैन।
यसकारण चेलाहरूले आपसमा भने,
के कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो?
येशूले तिनीहरूलाई भन्नुभयो,
मलाई पठाउनु हुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो भोजन हो। के तिमीहरू भन्दैनौ अझ चार महिना बाँकी छ तब बाली काट्ने बेला आउँछ? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ। जसले बाली काट्छ त्यसले ज्याला पाउँछ र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्, किनकि एकजनाले छर्छ र अर्काले कटनी गर्छ भन्ने वचन यसैमा सत्य हुन्छ। मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाएँ जहाँ तिमीहरूले परिश्रम गरेका छैनौ, अरूहरूले परिश्रम गरेका छन् र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।
मैले जे गरे उहाँले मलाई सबै भनिदिनुभयो
भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरू मध्ये धेरैले उहाँमाथि विश्वास गरे। यसकारण जब सामरीहरू उहाँ कहाँ आए तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरे र उहाँ दुई दिन त्यहाँ बस्नुभयो अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे। त्यस स्त्रीलाई तिनीहरूले भने,
अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौ, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौँ।
दुई दिनपछि त्यहाँबाट निस्केर उहाँ गालिलमा जानुभयो। येशू आफैले गवाही दिनुभयो कि उहाँको निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन। जब उहाँ गालिलमा आउनुभयो तब उहाँले यरुसलेममा चाडको बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका हुनाले गालिलीहरूले उहाँलाई स्वागत गरे किनभने तिनीहरू पनि चाडमा गएका थिए। त्यसपछि उहाँ फेरि गालिलको काना नगरमा आउनुभयो जहाँ उहाँले पानीलाई दाकमध्य बनाउनु भएको थियो। कफरनहुममा एकजना उच्च अधिकारी थिए जसको छोरो बिरामी थियो। येशु यहुदियाबाट गालिलमा आउनु भएको छ भन्ने सुनेर तिनी उहाँ कहाँ गए अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे किनकि तिनको छोरो मर्नै आँटेको थियो। येशुले तिनलाई भन्नुभयो,
तिमीहरू चिन्न र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ।
ती उच्च अधिकारीले उहाँलाई भने,
हजुर, मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस्।
येशूले तिनलाई भन्नुभयो,
जाऊ, तिम्रो छोरो बाँच्नेछ।
येशूले तिनलाई भन्नुभएको वचन ती मानिसले विश्वास गरे र आफ्नो बाटो लागे अनि तिनी जाँदै गर्दा बाटैमा तिनका चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्यो भनी तिनलाई बताए। कुन घडीदेखि त्यसलाई सन्चो हुन लाग्यो भनी तिनले तिनीहरूलाई सोद्धा तिनीहरूले भने,
हिजो दिउँसो 1 बजेदेखि ज्वरोले तिनलाई छोड्यो।
येशूले तिनलाई,
तिम्रो छोरो बाँच्नेछ
भन्नु भएको घडीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाए अनि तिनी आफैले र तिनका सारा परिवारले विश्वास गरे। यहुदियाबाट गालिलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्ह थियो।